رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وصحبك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحبك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم جس نے مجھ پر 10 مرتبہ درود پاک پڑھا اللہ عز و جل اس پر 100 رحمتیں نازل فرماتا ہے صلو علی الحبیب علی محمد کیپٹل اسلامی بھائیو اور مدنی چینل کے ناظرین الحمدللہ 1433 سن ہجری کے ماہ شیخ عبد القادر یعنی ربیع الآخر کی آج 10ویں شب ہے. بین الاقوامی اسلامی بھائیوں کا مدنی مذاکرہ ہے. دنیا کے مختلف ممالک سے اسلامی بھائی عالمی مدنی مرکز میں 12 روزہ تربیت کے اجتماع میں تشریف لائے ہوئے ہیں. قبل اس کے کہ باقاعدہ سوال جواب کا سلسلہ ہو، ثواب بڑھانے کے لیے مزید اچھی اچھی نیتیں کر لیتے ہیں. تو نگاہ نیچی کیے، خوب توجہ کے ساتھ حسب حال اچھی اچھی نیتیں کرتے جائیے. اللہ کی رضا پانے اور ثواب کمانے کے لیے اچھی اچھی نیتیں کرتا ہوں. اول تاخیر مدنی مذاکرے میں شریک رہوں گا، مدنی مذاکرے کے ذریعے علم دین حاصل کروں گا. کپڑے یا بدن یا داڑھی یا سر کے بال سہلانے، دریوں کے دھاگے نوچنے، فرش پر انگلیوں سے کھیلنے، ادھر ادھر دیکھنے، باتیں کرنے، ٹیک لگانے، پردے میں پردہ نہ ہونے کی صورت میں گھٹنے کھڑے کر کے دوسروں کے لیے بدنگاہی کا باعث بننے، گھٹنوں میں سر رکھنے، دوسروں کو اشارے کرنے، اٹھ کر چل پڑنے وغیرہ سے بچتے ہوئے علم دین کی تعظیم کی خاطر یہاں تک ہو سکا دو زانوں بیٹھ کر علم دین سمجھنے کے لیے نگاہیں جھکائے، خوب کان لگا کر سنوں گا. تو جو دو زانو یعنی التحیات پڑھنے والی نماز میں جو پوزیشن ہے اس طرح نہیں بیٹھے تو علم دین کی تعظیم کے لیے اس طرح بیٹھ جائیے. جب تھک جائیں تو جس طرح آپ کو آسانی ہو اس طرح بیٹھ جائیے، پھر تھکن دور ہو جائے، اللہ توفیق دے تو پھر دو زانو بیٹھ جائیے. صلو علی الحبیب، اذکر اللہ، توبو الی اللہ وغیرہ سن کر ثواب کمانے اور صدا لگانے والے کی دل جوئی کے لیے نمایاں آواز سے جواب دوں گا. ضرورتاً سمٹ سرک کا دوسرے کے لیے جگہ کشادہ کروں گا، دھکا وغیرہ لگا تو صبر کروں گا، گورنے جھڑکنے الجھنے جھگڑنے سے بچوں گا، خاص خاص باتیں لکھ لوں گا. حسب موقع عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالی عنہ پڑھوں گا. مدنی مذاکرے کے بعد خود آگے بڑھ کر سلام و مصافحہ اور انفرادی کوشش کروں گا اور بنیت سنت اس دوران بات کرتے ہوئے مسکراتا رہوں گا. مزید اپنے لیے بھی کچھ نیتیں بڑھا لیتا ہوں. पारा 14 सूरतुन नहल आयत नंबर 125। उदउ इला सबील रब्बिका बिल हिकमत वल मौइज़तिल हसना। तर्जमा एक अंसुल ईमान, अपने रब की राह की तरफ बुलाओ पक्की तदबीर और अच्छी नसीहत से, मैं दिए हुए अहकाम की तामील करूंगा। बुखारी शरीफ में वारिद इस फरमान मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम, बल्लिगु अन्नी वलव आया, यानी पहुंचा दो मेरी तरफ से अगर चाहे कि आए तो, कि पैरवी करूंगा, नेकी का हुक्म दूंगा, बुराई से मन आ करूंगा। हस्बे मौका अज़्ज़ा वजल सल्लल्लाहु तआला अलैहि वसल्लम रदी अल्लाह तआला अन्हु और रहमतुल्लाह तआला ने पढ़ूंगा। अरबी और अंग्रेजी और मुश्किल अल्फाज और अशआर बोलते वक्त दिल के इखलास पर तवज्जो रखूंगा, यानी अपनी इल्मियत की धाक मिटानी मकसूद हुई तो बोलने से बचूंगा। मदनी काफिले, मदनी इनामात, नीज इलाका दौरा बरने की दावत, मदरसतुल मदीना, जामियतुल मदीना, दारुल मदीना, कुफले मदीना वगैरह वगैरह की रगबत दिलाऊंगा। नजर की हिफाजत की आदत बनाने की खातिर जवाब देने वगैरह के दौरान निगाहें हत्ता लिमकान नीचे रखूंगा। कहका लगाने लगवाने से बचूंगा। फालतू जुमले और गैर जरूरी अल्फाज से इज्तनाब करूंगा। गलती की दुरुस्त निशानदेही पर फौरन इजाला कर दूंगा। तिब्बी, समाजी और मुआशरती और दीनी मशवरे मुसलमानों को नफा पहुंचाने के लिए दूंगा। वक्तन फवक्तन मुस्कुराऊंगा। वक्तन फवक्तन सल्लु अलल हबीब तूबु इलल्लाह वगैरह कहकर दुरूद और तौबा की दावत दूंगा। आज के मदनी मुजाकरे और अब तक की मेरे पास मौजूद नेकियों पर अल्लाह की रहमत से मिलने वाला सवाब बरा जनाब रिसालत मआब सल्लल्लाहु तआला अलैहि वसल्लम, इसका इसाल सवाब करता हूं बवसीला रहमतुल लिल आलमीन सल्लल्लाहु तआला अलैहि वसल्लम। जुमला अंबिया व मुरसलीन, खुलफा राशिदीन, उम्मतुल मोमिनीन, तमाम सहाबा व ताबईन व तबईए ताबईन, अइम्मा मुज्तहिदीन, उलमाए कामिलीन, मशायख आमिलीन, तमाम बुजुर्गान दीन, कुल मोमिनात मोमिनीन, कुल मुस्लिमात मुस्लिमीन, जमीअ शुहदाए करबला, असीरान करबला, तमाम अहले बैत अतहार, सैयदना इमाम आज़म, गौसे आज़म, गरीब नवाज, इमाम गजाली, आला हजरत कुतब मदीना, सदरुल शरिया, सदरुल अफाज़िल, मुफ्ती अहमद या खान नईमी, मुफ्ती दावत इस्लामी हाजी मुश्ताक, तमाम मुबल्लिगात व मुबल्लिगीन मरहूमीन, मेरे वालिदैन, हम सबके अजीज व अकरबा, खुसूसन 25 माह मदनी काफिलों में सफर करने वाले बिलखसूस अलग तख़सीस जिन्होंने अपने आप को दावत इस्लामी के लिए जिंदगी भर पेश कर दिया हुआ, यानी वक्फ मदीना 12 माह सफर करने वाले, हर माह 3 दिन बिलखसूस सफर करने वाले, रोजाना फिक्र मदीना के जरिए मदनी इनामात का रिसाला पुर करके हर मदनी माह की 10 तारीख के अंदर अंदर जमा करवाने वाले और वालियां मदनी बुरका पहनने वालियां, आमीन बजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम, रब यस्सिर व तम्मिम बिल खैर सल्लल्लाहु तआला अला मुहम्मद। आज मेरे मीठे मीठे इस्लामी भाइयों और मदनी चैनल के नाजरीन, खुसूसन तमाम ट्रांसपोर्टरों के लिए जिसमें बस वगैरह के मालिकान, ड्राइवर, कंडक्टर, क्लीनर, ट्रैफिक पुलिस, ट्रेन, हवाई जहाज के पायलट, ट्रेन के ड्राइवर और इस इदारे से जितने भी मुतालिकीन होते हैं, आज उनका मदनी मुजाकरा है और उम्मीद है कि दुनिया में जगह ब जगह ये तबका हमें सुनने के लिए जमा हुआ होगा इंशाअल्लाह।
बाबा मरीजों की व्हीलचेयर, वो भी गाड़ी है, उसके भी पहिए होते हैं, उसका भी ड्राइवर होता है, उसके बारे में भी कुछ मदनीपुर इरशाद फरमा दीजिए।
व्हीलचेयर चलाने वाले को हमारे उर्फ में ड्राइवर नहीं बोलते, जैसे हवाई जहाज चलाने वाला है तो ड्राइवर, लेकिन उसका भाई वैल्यू ज्यादा, उसको क्या बोलते हैं, कप्तान, पायलट। तो व्हील चेयर बहरहाल पहिए वाली है, अपना जो है ना कि वो आज वो पहिए वालों का है हिसाब किताब। तो व्हील चेयर चलाने के भी वाकई यानी के तरीका है, अगर इसको बेतहाशा कोई चलाए ना तो गिर सकती है, पहिया टूट सकता है उसका, तो एक छोटा सा कंकर भी वो बर्दाश्त नहीं कर सकती, बाजो कंकर से वो यूं एकदम झटके खा जाएगी और मरीज को तकलीफ हो सकती है। तो व्हील चेयर चलाते वक्त है आजमाइश थोड़ी, एक तो ये कि ये दोनों हाथ में जो दस्ते थामेगा चलाने वाला, वो मरीज उस पर बैठा हुआ है, तो अब ये कि ये अपनी तरफ वजन डाले चलाने वाला, अगर हल्के हाथ रखेगा तो उधर उसको झटके लगेंगे, गिरने का खतरा रहेगा, अपनी तरफ वजन डाल के वो चलाएगा तो वो गाड़ी सही चलेगी। और मामूली से भी गड़े में उसको जाने ना दें, गड़ा है, कंकरियां है, ये उसके लिए तकलीफ दें, नुकसान दें, पहिया उसका डैमेज हो सकता है, इसमें मरीज को झटके लग सकते हैं, तो इस तरह वो, और इसको भगाए भी नहीं, तो आहिस्ता से अगर ये इधर अपने हाथों की तरफ वजन देकर चलाएगा ना तो इंशाल्लाह व्हील चेयर वो कामयाबी के साथ चला सकेगा। भीड़ में दाखिल कर देते हैं, जैसे कि हज के मौसम में मरीजों को लेकर वो व्हील चेयर चला रहे होते हैं, तो इसमें यह कि पब्लिक में एहतियात करें कि उसका पायदान निकला होता है बाजू का, तो आदमियों को पाँव में और चोटें लगती है इसकी, तो ये एहतियात करें कि पायदान उसके अंदर में रखे, दोनों तरफ निकलता है, बाहर भी बाजू का निकलता है, अंदर भी निकलता है, यूं भी हो जाता है सीधा, तो इस एहतियात से पायदान रखे के किसी को इसकी वजह से चोट ना लगे और लोगों में जबरदस्ती घुसाए नहीं, इससे लोगों को तकलीफ होगी, तो नॉर्मली अपने स्मूथली चलाए, नरमी नरमी के साथ, कोई चीज आ जाती है डिब्बे वगैरह तो उस पर व्हील चेयर को ना चढ़ा दे, के इस तरह मरीज को भी तकलीफ होगी और गाड़ी को भी नुकसान होगा।
बिलखसूस बापा सफा मरवा के दरमियान, सई के दरमियान, तवाफ के दरमियान अगले हाँ? लोगों की पैर जख्मी हो जाते हैं चलाने वाले,
जख्मी हो जाते होंगे पैर
जी बापा,
कई एक को लग जाता होगा, तो चलाना नहीं आता ना
जी,
तो पहले से प्रैक्टिस कर ले चलाने की। अब व्हील चेयर तो वहां भी मिल जाती है अंदर से, मस्जिदुल हराम में व्हील चेयर मिलती है क्या, वो मस्जिदुल हराम के अंदर ही इस्तेमाल कर सकते हैं, बाहर ले जाने की उसको इजाजत नहीं होती, मस्जिद में चलाई या उसमें वो सही में चलाने देते हैं आजकल व्हील चेयर
जी बाबा, रश के टाइमिंग्स में ग्राउंड फ्लोर पर नहीं ऊपर के लिए कह देते हैं, और बाकी वहाँ व्हील चेयर के लिए बाकायदा रास्ता बनाया गया ना सफा मरवा के दरमियान जो रास्ता है, तो व्हील चेयर के लिए, तवाफ के लिए अलबत्ता यह है कि जब रश का टाइम होता है तो मताफ में नहीं बल्कि फर्स्ट या सेकंड फ्लोर पर वो व्हील चेयर वालों को ले जा सकते हैं,
और उसमें सही में भी ले जा सकते हैं व्हील चेयर
जी बाबा। इसमें एक एहतियात ये बापा अगर की जाए ना कि जहां पैर रखने की जगह है ना तो वहां अगर फोम वगैरह लगा लिया जाए तो आगे वाले किसी को अगर लग भी जाए, क्योंकि एक बड़ा प्रॉब्लम ये हो जाता है कि अगर तवाफ के दौरान किसी मुहरिम के पैर पे लग गई और उससे खून निकल गया तो उस बेचारे का वजू भी टूट जाता है, अब रश में व्हील चेयर वाले की वजह से इसका वजू टूटा, अब वो तवाफ में जनाब फिर वजू करने भी जाएगा और नापाक वगैरह मामला अलग होगा,
एहराम वाले का भी टूट सकता है और जो एहराम नहीं बांधा उसने भी अगर खून बह गया तो वजू तो उसका भी टूट जाएगा
जी बाबा,
तो तकलीफ तो होगी, वजू भी टूटा और तकलीफ, चलो वजू की जिसको हाजत नहीं है तवाफ से फारिग हो गया फिर भी बेचारे को लगा तो वजू तकलीफ तो हुई ना उसको ईजा, ये बहुत अच्छी तवज्जो दिलाई अपने के वो उसके जो दो जो पाइप होते हैं ना अगले इनमें वो फोम वगैरह या कोई चीथड़े वगैरह इस तरह बांध ले, नरम कर दे इसको ताकि अगर किसी को लग भी जाए तो तकलीफ ना हो, मगर कसदन जानबूझ कर फिर भी ना मारे।
वो वही बात है जो आपने फरमाई थी कि तहम्मुल हो ना, व्हील चेयर चलाने वाले के अंदर बहुत सब्र चाहिए, रश में वो अपने आप को समझ ले कि मुझे लेट ही जाना है, मुझे जल्दी नहीं करनी, क्योंकि इसकी जल्दी किसी को बहुत नुकसान पहुंचे
जी, रश में ये भी सूरत होती है कि जैसे एक तरफ से तो धकेल रहा है दूसरा उसके एक आगे आगे चलता रहे ताकि व्हील चेयर किसी को ना लगे और वो लोगों को बचाए ना लगे, और ढलान में तेज ना चला, ढलान में खुद ब खुद उतरती है व्हील चेयर, इसमें तेज चलाने में खतरा है कि कल्टी हो जाए
बाबा, उसका तरीका
ढलान में और एहतियात से अपनी तरफ खींचता रहे उसको।
बाज़ोकात की जो ऐसी ज्यादा ढलान वाली जगह हो ना उसमें उल्टी व्हील चेयर चलाएं, वरना कई बार ऐसा हुआ कि मरीज गिर गए ना।
जी हाँ, उल्टी व्हील चेयर चलाना इसमें सब मुनासिब है। उल्टी माने यह कि इसके जो हैंडल है वो ढलान की तरफ हो, मरीज की पीठ ढलान की तरफ हो। वल्लाहु तआला आलम व रसूलु आलम अज़्ज़ व जल्ल व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अलैहि व
सल्लम। अस्सलामु अलैकुम।
व अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
मेरा नाम मोहम्मद अजीम, मैं कराची गार्डन के इलाके से बात कर रहा हूँ। बस बस ड्राइवरों को देखा गया है कि वो नॉर्मल हालत में गाड़ी चला रहे होते हैं और जगह जगह स्टॉप भी करते हैं, जहाँ नहीं भी करना होती है वहाँ पर भी स्टॉप करते हैं। लेकिन जब पीछे से दूसरी गाड़ी आ जाती है तो बस अचानक बहुत तेज रफ्तार में चलाना शुरू कर देते हैं, बाद औकात एक्सीडेंट भी हो जाते हैं। उनका ऐसा करना कैसा?
अब कानूनी तौर पर तो बगैर स्टॉप के नहीं रोक सकते ना गाड़ी, जब भी तो स्टॉप बने हुए हैं, जहाँ चाहिए रोक लेंगे तो फिर तो ट्रैफिक का निजाम धर्म भरम होगा। तो बस वालों को चाहिए कि सिर्फ स्टॉप पर उतारे, भले पैसेंजर रिक्वेस्ट कर रहा है लेकिन आप मौका महल देखकर इसकी तरकीब बनाए। तो जब ये कि सारी गाड़ियां इसकी पाबंदी करेंगी ना तो लोगों का जहन बन जाएगा कि वो स्टॉप पर ही गाड़ी उतरी, टैक्सी थोड़ी है जो घर तक पहुंचा देगी। वल्लाहु तआला आलम व रसूलु आलम अज़्ज़ व जल्ल व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अस्सलाम वालेकुम व रहमतुल्लाह।
व अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुह।
मेरा नाम अब्दुल्ला खान है, मैं पाकिस्तान रेलवे से ताल्लुक रखता हूँ। ट्रेन के अंदर कुछ मुसाफिर हजरात लाउड स्पीकर यानी कि मोबाइल में अपने गाने बजाने का एहतमाम करते हैं, क्या इससे हुकूक़ लिबात मुतासर होता है या नहीं? दूसरा ये कि दौरान सफ़र ट्रेन का इंजन जो ज़ोर से हारन बजाता है, हारन बजाने से रात के टाइम भी जो नज़ाहिर है वो वेजिलेंट रहने के लिए हम लोग हारन बजाते हैं, क्या इससे कोई हुकूक़ लिबात में खलल पड़ता है?
माशाल्लाह, बहुत प्यारा सवाल है। जो मोबाइल में गाने बजाते हैं वो तो जाहिर है कि खुद गुनाहगार हो रहे हैं, और अब यह कि इतनी आवाज है कि दूसरे को जैसे सर दर्द कर रहा है उसको आराम करना है, ट्रेनों में तो लोग सोते भी है ना, तो उसको तकलीफ हो रही है, तो ये उसके तकलीफ होने के बावजूद अगर बजा रहा है तो ये दूसरा गुनाह उस पर आया। तो सबसे अव्वल तो यही है कि गाने बजाने से तौबा कर ले, तो बजाए नहीं, और दूसरों को ईजा दिए तो उससे भी तौबा करे। और हुकूक लिबात का मामला बड़ा सख्त है कि जिसको तकलीफ पहुंचाई उससे भी माफी मांगनी होती है। हारन बजाना ट्रेन का, तो ट्रेन तो आमतौर पर जंगलों में भागती रहती है, तो उसके हारन से उमूमन वो हुकूक लिबात तलफ नहीं होते, क्योंकि उसकी जरूरत होती होगी ना। अब अगर बिला जरूरत वो ट्रेन हारन बजाती है और इसकी वजह से पैसेंजरों को तकलीफ होती है, जब तो हुकूक़ लिबात के मसाइल खड़े हो सकते हैं। और अगर ज़रूरतन बजाती है तो ट्रेन तो हारन बजाए और क्या। हाँ, जहाँ आबादी होती है बाजू का स्टेशन के साथ वहाँ लोगों को तकलीफ होती है तो वहाँ इसको हारन नहीं बजाना चाहिए, बल्कि कोई दूसरी सूरत इख्तियार करनी चाहिए कि उमूमन हारन की ज़रूरत पड़ती नहीं है। ये गालिबन कोई दूसरी ट्रेनों को मैसेज देते हैं हॉर्न के जरिए, ये क्या इसकी वजह होती है ये वाजे नहीं है, हॉर्न क्यों बजाते हैं, क्योंकि लोग वो गुजर तो रहे नहीं होते वहां से, जैसे वो कारों के आगे से लोग भाग भाग के गुजरते हैं। तो ये हॉर्न इन्होंने रखा है तो कोई इसकी हिकमत तो होगी ना।
पापा, ये भी हमारे मुल्क में अगर ये रिवाज देखा जाता है, वरना बैरून मुल्क में तो सेकंडों के हिसाब से ट्रेनें चलती हैं और कोई हॉर्न कोई इतना शोर शराबा नहीं होता है।
ये क्या हिकमत है हॉर्न में? हारन को ड्राइवर अपनी वजह से अपने तौर पर तो डालेगा नहीं इसमें, इतना बड़ा हारन बहुत कीमती होगा, बहुत आवाज इसकी जोरदार होती है।
ये सवारियां बापा उमूमन प्लेटफॉर्म पे भी देखा जाता है ना, कभी तो पहला हारन बजा तो वो थोड़ा हलचल कम होती है, फिर दूसरा बजा तो थोड़ी तेज होते हैं, और तीसरे पे फिर वो भागम भाग सिलसिला शुरू हो जाता है कि अब ये रुकेगी नहीं, अब ये चल पड़ी।
अब जरूरत है तो इसको तो मना नहीं कर सकते ना।
देखो बाजों का फाटक खुला हुआ होता है और इसलिए भी हारन बजाना पड़ता है।
तो बाजों का फाटक ये बता रहे खुला होता है और
तो बाजों ने अक्सर खुला होता है, इसी हादसात होते हैं।
हाँ तो बजाना बहुत जरूरी है, बल्कि ये फाटक जिन्होंने खुला रखा हो उनको सजा मिलनी चाहिए, तो उनकी तनख्वाह काहे की लेते हैं, फाटक तो बंद करना इन पर लाजिम है। ये भैंसों के बाड़े तो भैंसे भी दक जाती होंगी साइडों पे, हाँ हारन की आवाज से। अब यही है कि जहाँ किसी को तकलीफ हो रही वहां ना बजाए, जहाँ तकलीफ नहीं होती और हाजत है तो बजा ले, यही तकसीम हो सकती है इसकी। मुतलकन बजाना तो नाजायज नहीं कह सकते ना इसको। बाहर मुल्कों में तो वो निजाम ही अलग है, तो मैंने कहा ना वो कंप्यूटर से ट्रेनें चलती हैं, हैरत की बात है। अब ऐसा सिस्टम है, हवाई जहाज में बैठे हैं पता ही नहीं, सब कंप्यूटर लगा हुआ उसमें, वो जो जो स्टाफ आएगा वो खुद ही कंप्यूटर बोलता रहेगा, कंडक्टर वगैरह कोई मसला नहीं होता। टिकट लो, दरवाजे उसके पैक होते हैं, आप खोल बंद नहीं कर सकते, खुद अपनी मर्जी से कुछ भी नहीं हो सकता, वो खुद ही सिस्टम बने हुए हैं। वो आप जहाँ जहाँ स्टाफ है वहीं रुकेगी, बीच में तो रुकना नहीं है इसने, स्टाफ पर रुकेगी वो, और वहाँ ये पहले से वो टिकट उसने ली हुई है, वो ली है टिकट तभी आ सकता है वहाँ। ये आएगा अंदर, दरवाजा खुलेगा, अंदर जाएगा दरवाजा बंद, अब कोई खोल नहीं सकता उसको, हादसे का कोई गिरने का गिराने का कोई उसमें चक्कर ही नहीं है, ट्रेन से कोई गिर नहीं सकता, सारे पैक होते हैं दरवाजे, जैसे हवाई जहाज में आदमी गिरता नहीं है, अपने स्टाफ पर रुकती है, दरवाजा खुलता है, जिसको निकलना निकल जाएगा, चढ़ना चढ़ जाएगा, वो एक एक दो दो मिनट के स्टाफ होते हैं, वो टकाटक गाड़ी भागती रहती है, कार वगैरह से दो गाले बनी जल्दी पहुंचा देती है, मिनटों में पहुंचा देती है मंजिल पर, ऐसी फास्ट गाड़ियां होती है। बाहर मुल्क पैसा बहुत है उन लोगों के पास, हम लोग एक तो गरीब मुल्क हमारा, कि दूसरे रिश्वत खोरों का गलबा इतना ज्यादा हो गया है कि ये कोई मतलब है नहीं कि इस पर कोई काबू नहीं पाया जा रहा, तो ये सब मतलब मिलजुल कर अब लूट रहे हैं मुल्क को, वो बिल्कुल वो हड पिंजर बना दिया इसको, हड्डियों का ढांचा बना दिया, आए दिन तोड़ फोड़ मार दाड़ हड़तालें और लूट मार मची हुई है। अल्लाह करे कि कोई ऐसा इनकलाब, मदनी इनकलाब हमारे दिलों में आ जाए कि हम सब सही हो जाए। पर मस्जिद और तहरीक में अगर सब शामिल हो जाओगे ना तो इंशाअल्लाह सब सही हो जाएगा। मस्जिद और तहरीक इंशाअल्लाह अज़्ज़ा वजल। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुह।
मेरा नाम अब्दुल्ला खालिद है, मैं कराची के इलाके सदर से बात कर रहा हूँ। हजरत साहब से मेरी की बारगाह में मेरा ये सवाल है कि मेरा बाइकें बेचने का काम है, बाज़ दुकानदार अपनी दुकान तक इस किस्म के बोर्ड लगाते हैं कि नकद और आसान किस्तों पर बगैर मुनाफे के मोटरसाइकिल हासिल करें, मगर जब वो अंदर जाते हैं तो इसके खिलाफ बातचीत होती है, तो क्या इस तरह के बोर्ड लगाकर बाइक सेल करना दुरुस्त है?
अगर बोर्ड वाकई झूठ पर मबनी है तो गुनाह है, और जो लिखा है उसके मुताबिक है या वो उर्फ के और रवाज के अंदर अंदर वो सारा उसकी तहरीर आ जाती है कि थोड़ा बहुत तो फर्क होता है। जैसे कि वो लिखा होता है कि हमारे यहाँ मोटरसाइकिलें दस्तियाब हैं, ये लिखा है और हैं लिखा है, और अब आप गए तो बोला मोटरसाइकिलें खत्म हो गई हैं, होती तो है, अब बोर्ड लगा हुआ है खत्म हो चुकी है, तो बोला परसों आ जाएंगे, तो इतनी हद तक तो ये तो उसको इजाजत देनी पड़ेगी ना, बार बार बोर्ड तो बदली नहीं करेगा वो। लेकिन ये धोखे का बोर्ड जो है ना ये खराब, जैसे कि वो ये बाद हकीम लोग लगाते हैं, वो चैकिंग करते हैं कि हमारे यहाँ 100% शर्तिया इलाज, ये तो झूठ है साफ। शर्तिया इलाज नहीं हो सकता, क्योंकि कोई भी इलाज शर्तिया नहीं होता, कन्फर्म नहीं होता, सारा निजाम जो है ये मेडिसिन का या अपने तिब का ये जन्नियात पर है, इलाज यानी कि हुआ तो हुआ नहीं हुआ तो नहीं, दवा वही है बीमारी की, इलाज नहीं होता। बुखार का, बुखार वाले को सारी दवाएं दे दो बुखार की, अल्लाह चाहेगा तो शिफा होगी, नहीं होती, अल्लाह नहीं चाहेगा तो मर जाता है बुखार में। तो आए दिन कर मरना तो कोई आदमी, ये मरने नहीं देते डॉक्टर लोग किसी को, इनका बस चलता तो जाहिर है कि मरना तो है, कोई रोक ही नहीं सकता मौत को। तो अगर वो शर्तिया इलाज का लिख दिया तो जाहिर झूठ लिखा इसने। तो ये है कि अल्हम्दुलिल्लाह हमारे यहाँ आम तौर पर मरीजों को शिफा मिल जाती है, इस तरह का लिखा तो वो शर्तिया ना हुआ, ये जायज हुआ। तो ये गलत बोर्ड लगाकर ग्राहक को अट्रैक्ट नहीं करना चाहिए, जायज नहीं है। अगर वो झूठ है तो जायज नहीं है, धोखा ही है। वल्लाहु तआला अअलम व रसूलु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अला अल हबीब
सल्लल्लाहु तआला अला मुहम्मद। पापा ये ड्राइवर वगैरह से मुतालिक जो मदनी मुज़ाकरा है, कई ममालिक बल्कि हमारे यहाँ भी ऐसा होता है कि दो दो तीन तीन घंटे तक ड्राइविंग का सिलसिला होता है, ट्रैफिक इतनी होती है जिसको कहते हैं बम्पर टू बम्पर गाड़ी चल रही होती है, दो दो घंटे तक वो एक अकेला आदमी या एक दो आदमी या तीन चार अफराद गाड़ी में होते चल रही होती है। कोई मदनी पुल दें कि ये तीन घंटे दो घंटे मजमूई तौर पर अगर आना जाना अगर हम करें तो ये बताते हैं कि चार तीन तीन चार चार घंटे मजमूई तौर पर इनको कार में गुजारने पड़ते, अपनी गाड़ी में गुजारने पड़ते हैं। इस दौरान पैसेंजर जो साथ उमूमन दोस्त अहबाब भी होते हैं और खुद जो ड्राइवर होते हैं, तो ये तीन चार घंटे ऐसे कैसे गुजारें कि ये तीन चार घंटे गुजारना इनके लिए इबादत बन जाए?
इसमें तो एक अच्छी अच्छी नीयतें हो ना, कि जहां जा रहे हैं अब वो अच्छी जगह है, जैसे कि भाई हमको फुला मजार शरीफ पर जाना है बुजुर्ग के, जरा कोई सुनने तो बड़े इज्तिमा के लिए जा रहे हैं कि उस इज्तिमा में हमको जाना है और गाड़ी जा रही है, अब ये नियत कर ली कि हम इज्तिमा में जा रहे हैं तो इसका भी इंशा अल्लाह अज़्ज़ोजल सवाब मिलेगा। फिर ये कि अब कहीं दुनियावी काम के लिए जा रहे हैं, चलो तब भी जायज है। तो इसमें कि गाड़ी चलाते चलाते वो दुरूद शरीफ पढ़ता रहे, जिक्रुल्लाह करता रहे, अल्लाह अल्लाह करता रहे, तो इंशा अल्लाह इसका भी इसको सवाब मिलेगा। पैसेंजरों को मैं रास्ते में नमाज पढ़ाऊंगा ये नियत कर ले, खुद भी पढ़ूंगा तो इस नियत का भी सवाब पाएगा इंशा अल्लाह। आलिम के जियारत के लिए जाता है उसको तो हदीस में सराहत है इसकी, दो कि आलिम का चेहरा देखना इबादत है। बड़ा लेके जिक्रुल्लाह करता रहे और गाड़ी भी चलाता रहे, लेकिन जिक्रुल्लाह में ऐसा मगन ना हो, नहीं इस अंदाज में नहीं कि वो झटके भी खा रहा है हक हु और फिर गाड़ी कहीं टकरा दे, तो ऐसा जिक्र करे कि वो एक पन दो काज का जिक्रुल्लाह भी जारी रहे और वो गाड़ी चलाने में भी कोई कोताही वाकई ना हो।
इसमें क्या है कि पापा वो लॉन्ग ड्राइविंग होती है ना, पता है कि डेढ़ दो घंटा निकल ही जाएगा, किसी को फोन पे लिया, हेडफोन कान में लगाया और वो गपशप इधर उधर की बातों का सिलसिला शुरू हो जाता है, उसकी लाइन 10-15 मिनट के बाद कट हुई, फिर एक और को फोन किया, उसकी लाइन 10-15-20 मिनट के बाद कट हुई, एक और, उसको डेढ़ दो घंटे गुजारने, क्या बेहतर, क्या ये मुमकिन है कि ये अपनी गाड़ी के अंदर जैसे फर्ज उलूम कोर्स के बाद सीडीज हैं हमारे, वो मुफ्ती दावत इस्लामी का पूरा एक सॉफ्टवेयर है, आओ फर्ज उलूम सीखें, इसी तरह सुन्नो तो भरे बयानात हैं मक्तुतुल मदीना के, इस तरह की कोई चीज ये गाड़ी में लगा दे और जो इसके साथ दो चार इस्लामी भाई इसके साथ अगर बिस्तर पे बैठे हुए हैं भी हैं दोस्त हैं, अब क्या कैसेट नहीं लगेगी, अब ये गप्पे मारेंगे और वो जो कुफरे मदीना की जो तहरीक है इसमें जो कुछ इसका खून हो रहा होगा वो अपनी जगह पर है, फिर गीबतें तोहमतें चुगलियां, फिर तवज्जो से ना सुनने की वजह से जो गाड़ियों की जो खिड़कियां हैं इसके उधर उधर झांकना और बहुत कुछ इसमें मतलब के खुराफात के अंदेशे हैं। इल्मे दीन सीखने का एक ये बेहतरीन मौका, अगर आपको लगता है कि ये बेहतरीन मौका है और इसमें कोई शरई कबाहत नहीं है, ऐसी तवज्जो रहती है कि ये प्रॉपर सीख लेगा, तो क्या फरमाते हैं आप?
ड्राइवर का सीखना तो मुश्किल लगता है, ड्राइवर को अलर्ट रहना जरूरी है कि वो गाड़ी कहीं टकरा ना दे। अलबत्ता पैसेंजरों के लिए तो बहुत मुफीद है ये कि वो बयान सुने कि उनकी मतलब है ना कि वाकई फिर वो उल्टी सीधी मसरूफियात होती हैं, बातचीत और इधर की उधर की हांकना। तो अच्छा अल्लाह रसूल का नाम सुनेंगे, वो कुछ इल्म दीन हासिल करेंगे, कुछ सुन्नत सीख लेंगे। तो ये जो कैसीटें चलती हैं तो अपने यहाँ जो ये जैसे VCD तो इसका जो वो स्क्रीन होती है वो तो मैसेंजरों की तरफ ही होती है।
नहीं, जरूरी नहीं है पापा कि ये स्क्रीन वाली ही VCD हो। अमूमन हमारी सॉफ्टवेयर CD भी मिसाल के तौर पर हर गाड़ी में स्क्रीन नहीं है और हर गाड़ी ये VCD प्लेयर के साथ हो ये भी कोई जरूरी नहीं होता। लेकिन ऑडियो CD प्लेयर ये कह सकते हैं कि शायद हर ही गाड़ी में हो तो कोई ताजुब की बात नहीं है। हर कार ये वीडियो स्क्रीन वाली होती नहीं, अगर हो तो बहुत अच्छी बात है कि ये तवज्जो के साथ VCD देखे। अगर ऑडियो CD भी गाड़ी के अंदर चल रही है तो मेरा तो नाकिद मशवरा ये है कि जो दीगर जो ड्राइवर के अलावा जो पैसेंजर सीट के ऊपर जो इस्लाम भाई बैठे होते हैं ये अपने सर को झुकाकर तवज्जो के साथ बयान सुने। इसका कई फायदे होंगे, तो इल्मे दीन सीखना ये फायदा होगा, दूसरा ये कि इधर उधर झांकने से भी बचे रहेंगे और फजूलिया से बचे रहेंगे और कई गुनाहों से बचने की सूरत इससे बन सकती है। आपको तो 1.5-2 घंटे निकालने हैं, घर पहुंचना है आपने, ऑफिस का टाइम खत्म हो गया, 1.5-2 घंटे आपने निकालने हैं। इसमें अगर हो सके तो ये भी एक इल्मे दीन सीखने का जरिया हमें मिल सकता है और उम्मीद है कि अच्छी अच्छी नीयतें होंगी तो सवाब भी ढेरों ढेर सवाब मिलेगा
इंशाअल्लाह। बहुत अच्छे आपके ये मदनी मशवरे हैं।
इसलिए इसमें अब मेमोरी कार्ड का भी रिवाज है और जो है अगर मेमोरी कार्ड ले लिया जाए, मेमोरी कार्ड में नातने बयानात वगैरह MP3 फॉर्मेट में अगर आ जाएगा ले लेंगे तो बहुत सारा डेटा उन्हें मिल जाएगा बयानात की सूरत में, नातों की सूरत में। तो इसके लिए मॉड्यूलेटर आ गए हैं आजकल, सिर्फ उसकी कीमत 500 रुपये होती है और अगर वो कार में लगा दिए जाएँ या बस में लगा दिए जाएँ, लाइटर की जगह लगता ही है और इसके अंदर मेमोरी कार्ड भी और जो है USB सपोर्टेड भी होता ही है। तो 500 रुपये में आप मेमोरी कार्ड के साथ बासानी 100-150 बयान सुन सकते हैं आप, तो टेप की भी हाजत नहीं रहेगी, सिर्फ रेडियो से कनेक्ट कर लेता है ये।
माशाल्लाह माशाल्लाह।
अस्सलाम वालेकुम जी।
वालेकुम अस्सलाम रहमतुल्लाह।
हमारा ताल्लुक है ट्रांसपोर्ट के दायरे से और हमारे यहाँ चूंकि काफी रिश्वत और यह सूद का कारोबार बहुत ज्यादा हो रहा था वहां पे, हम इससे अतलमकान बचने की कोशिश कर रहे हैं और इंशाल्लाह आइंदा बचने की नियत भी करते हैं।
माशाल्लाह
आइंदा इंशाल्लाह हम रिश्वत और इससे सूद से बचते रहेंगे
इंशाल्लाह।
और मैं अपना हर काम दावत इस्लामी के मुफ्तियान काम की मेहरबानी से और इनके मशवरे से करता हूँ
माशाल्लाह,
ये नियत करता हूँ और करता रहूँगा
इंशाल्लाह। मरहबा बारकल्लाह माशाल्लाह, इस्तिकामत बख्शे। उलमा से अलग नहीं होना चाहिए, उलमा से मरबूत रहना चाहिए, दीन यही सिखाएंगे हमको। बहुत बहुत वसी है गफलत का मफहूम जो है ना, तो गफलत से तो बचना किसने, अहले गफलत के जिक्र के वक्त लानत उतरती है, इमाम गजाली अलैह रहमतुल्लाह अलवाली ने लिखा है। तो अब जब अहले गफलत की तज़किरे के वक्त लानत का नुज़ूल होता है तो इनकी सोहबत फिर इनकी बातें सुनना ये ज़ाहिर इससे ज़्यादा ख़तरनाक है। बेनमाजी भी अहले गफलत है और वो नमाजी भी अहले गफलत हो सकते हैं और इसका वसी मफहूम है।
तमाम फसाक तो उसमें शामिल,
जितने भी फासिक यानी के फासिक कबीरा गुनाह करने वाले को फासिक बोलते हैं और सगीरा पर इसरार करना भी फिस्क है, तो ये सारे फासिकीन भी अहले गफलत है और कुरान करीम ने भी इनकी सोहबत से मना किया है। और अगर शैतान तुझे बुला दे तो याद आए पर जालिमों में मत बैठ, تو ظالم سے مراد تفسیرات احمدیہ کے حوالے سے لکھا ہے کہ فتح و رضویہ شریف میں کہ ظالم سے مراد کافر، بد مذہب اور فاسق. واللہ تعالی اعلم ورسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب.
افتخار احمد میرا نام جی، تے بس ڈرائیور ہاں میں جی، تے بائی ٹائم اسی سفر تے ہوئی دا جی، سواری اسی کہیے نماز پڑھنی ہے جی، کوئی اکدھی سواری کہہ دے تے باقی سواریاں آندیاں نہیں جی، گڈی توڑو جی، اسی گناہگار تے نہیں ہوندے جی. السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. پیسنجر کہتا ہے مجھے نماز پڑھنی ہے، گاڑی روکو. دوسرے پیسنجر بے نمازی ہیں یا پڑھنا نہیں چاہ رہے نماز اس وقت. تو اب یہ کہ جیسے اشتاب آتا ہے یا اس کا اشتاب اتنا قریب ہے کہ اس کی نماز قضا نہیں ہوگی، وہ پہنچ جائے گا. جب تو پیسنجر کو چاہیے کہ وہ وہاں نماز پڑھ لے، اور سب کو اس کا مکلف نہ بنا کے سارے اس کا انتظار کریں، اور پیسنجر کو اپنی نماز کی خود بھی فکر ہونی چاہیے کہ ایسے وقت سفر نہ کرے جیسے چھوٹے چھوٹے سفر ہوتے ہیں نا، تو ان میں آدمی یہ کر سکتا ہے کہ اب عصر کے بعد سفر کروں گا تو مغرب نکل جائے گی میری، تو اب اس کو چاہیے کہ مغرب کی نماز پڑھ کے بس میں سوار ہو تاکہ وہ اس کی نماز کو قضا نہ ہو، عشاء کے لیے ساری رات اس کے پاس پڑی ہے. تو اگر ہر پیسنجر تنگ کرتا رہے گا تو بھی وہ بس کا نظام نہیں چلے گا. جیسے ٹرین ہے، اب ٹرین والوں کو بھی مکلف کیسے کریں گے آپ کہ وہ ٹرین سب کو ایک ایک کو مسجد کے لیے اتارے اور نماز پڑھائے؟ ان کے اوقات بندے ہوئے اور اس کے مسائل ہیں، پھر کس طرح پڑھتے ہیں نماز؟ یہ اگر ڈرائیور اس صورت میں نہیں روکتا اور نماز اس کی قضا نہیں ہوگی، بلکہ اس میں ایسا بھی ہمارے اپنے تجربے ہیں کہ آدھے رستے میں اتر جائے آدمی نماز پڑھ کے دوسری بس پکڑ لے، یہ بھی تو ہو سکتا ہے. چھوٹے چھوٹے سفر میں تو یہ سب ممکن ہے. واللہ تعالی اعلم ورسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب.
پاپا یہ گاڑی میں پان کھور جو بیٹھتے ہیں، کچھ ان پر بھی توجہ کریں. یہ جو کھڑکی سے تھوکتے ہیں نا، ان کو یہ نہیں سمجھ پڑتی کہ یہ جو نیچے جو موٹر سائیکل پہ یا کوئی گزر رہا ہے یا بندہ آئے گا تھوکدان ہے، بھر دیتے ہیں بابا کتنوں کو. یہ
یہ بھی ان کی بے احتیاطی ہے، بہت سخت بے احتیاطی ہے. اور پان کا تھوک یا سادہ تھوک
جو بھی ہے،
بس میں سے تھوکتے ہوئے پان کا ہو یا سادہ ہو، جو بھی ہو، تھوکے کیوں؟ سادہ بھی تو منہ پہ جا سکتا ہے نا بندے کی، یا بندے کی منہ پر جاتا ہوگا تو کچھ بس کے اوپر بھی گرتا ہوگا، بس خراب ہوتی ہوگی. یہ تو مہذب لوگوں کا طریقہ نہیں ہے، غیر مہذب طریقہ ہی.
ہاں یہ توجہ اچھی دل ہے امین بھائی نے، کہ بعض اوقات یہ تھکتے ہیں نا تو وہ، کیونکہ وہ کھڑکیوں کے اس پر لوہے لگے ہوئے ہوتے تو یہ بھرتے خود کو بھی.
اب آئے گی تو منہ پہ بھی تو آئے گا نا. تو بس کھڑی رہتی ہوگی، آہستہ چلتی ہوگی، اس کو پچکاریاں مارتے ہوں گے یہ، مگر اس کے مخصوص علاقے ہوتے ہوں گے. یہ اپنے علاقوں میں اولڈ سٹی ایریا میں پان زیادہ ہیں، ہر جگہ نہیں ہے، پنجاب میں تو ویسے ہی بہت کم ہے.
ٹرینوں میں تو ایسا بابا جب کھڑکی سے کوئی تھکتا ہے تو پیچھے کی کھڑکی میں سے چلا جاتا ہے.
اوہ
ویسے عجیب و غریب واقعات ہو رہے ہوتے ہیں، وہ رکوع العباد کا کوئی خیال نہیں ہوتا. پھر اس میں جو لڑائی جھگڑے ہوتے ہیں، اب مطلب یہ ایک دروازہ کھلتا ہے نا،
وہ گناہ بھرا دروازہ، وہ اگلا پھر پتہ نہیں گالیاں دیتا ہوگا، کیا کرتا ہوگا.
وہ دیکھتا نہیں ہے تو وہ بولتا ہے کہ کیوں دیکھتا، تو وہ اٹھے گا تو وہ ہاتھ اٹھائے گا تو وہ منہ اٹھائے گا، وہ لات اٹھائے گا، اور پتا عجیب ہو کر یہ والد ہے. ایسے عادتیں اللہ کرے کہ ہماری عادتیں نکل جائیں،
اللہ کرے حسن اخلاق کے پیکر بن جائیں.
آمین آمین. آ جاؤ دعوت اسلامی کے مدنی ماحول میں، آ جاؤ
لبیک،
یہ مدنی ماحول حسن اخلاق کا پیکر بنائے گا، سنتوں کا پیکر بنائے گا، اور غیبت کے خلاف اعلان جنگ کروائے گا. غیبت کے خلاف جنگ، نہ غیبت کریں گے نہ غیبت سنیں گے.
محبتوں کے چور کفل مدین انشاء اللہ سر پہ عوام رخ پہ داڑھی سر پر زلفیں اکثر نظریں
جھکی
حیا سے نظریں انشاء اللہ شیطان کے خلاف جنگ
جاری رہے گی
گانے بازوں کے خلاف جنگ
جاری رہے گی
رشوت کے خلاف جنگ
جاری رہے گی
مسجد بھرو تحریک
جاری رہے گی
انشاء اللہ عز و جل
تاثرات جو لوگ دیتے ہیں ان کے کچھ چیدہ چیدہ تاثرات بیان ہوتے ہیں 12 تاثرات اپنے تحفظات کے ساتھ کچھ اس میں رد و بدل جہاں ضرورت ہوگی کروں گا میں محمد صدیق عطاری مسقط عمان سے فرما رہے ہیں الحمدللہ عز و جل مدنی چینل کے تمام سلاسل اپنے موضوع کے اعتبار سے بے شمار مدنی پھول لیے ہوئے ہیں بالخصوص مدنی مذاکرے کی تو کیا ہی بات ہے کہ مدنی چینل چلتے ہوئے جو بھی ایک مرتبہ مدنی چینل کے سامنے بیٹھ جاتا ہے وہ اسی کا ہو کر رہ جاتا ہے اور نماز پڑھنے والا بن جاتا ہے سچا پکا عاشق رسول اور مدنی قافلوں کا مسافر ہو جاتا ہے مدنی مذاکروں کی برکت سے میرا دل چوٹ کھا گیا اور میں قرآن و سنت کے راستے پر آ گیا فیضان مدنی مذاکرہ جاری رہے گا انشاءاللہ عز و جل عبید الرحمن باب المدینہ سے الحمدللہ عز و جل مدنی چینل کا سلسلہ مدنی مذاکرہ دیکھنے کی برکت سے میری زندگی میں مدنی انقلاب برپا ہو گیا میں نشہ آور چیز کا عادی تھا مدنی چینل دیکھنے کی برکت سے میں نے اس سے پکی اور سچی توبہ کی ہے اس پر استقامت پانے کے لیے 30 دن کے مدنی قافلے میں سفر کرنے کی نیت کرتا ہوں اور انشاءاللہ عزوجل آج کے بعد میں حتی الامکان کوشش کروں گا کہ میری کوئی بھی نماز قضا نہ ہو اللہ عزوجل استقامت عنایت فرمائے محمد راشد باب المدینہ مدنی مذاکرہ دیکھنے کی برکت سے فرائض و واجبات کی پابندی کے ساتھ میں نے تہجد پڑھنے کی نیت کی ہے اور دیگر نوافل پڑھنے کی بھی نیت کرتا ہوں میرے لیے نیک صالح نرینہ اولاد کی دعا فرما دیجئے آمین شیراز عطاری فاروق نگر مدنی مذاکرہ دیکھنے کی برکت سے آخرت بہتر بنانے کی کوشش کرنے کا ذہن بنتا ہے اور بہت سارے مسائل حل ہوتے ہیں مدنی مذاکرہ علم دین کا خزانہ ہے یاسر باب المدینہ الحمدللہ عز و جل مدنی چینل کا سلسلہ مدنی مذاکرہ دیکھا بہت پسند آیا پہلے میں دیگر چینلز دیکھتا تھا میری زندگی میں مدنی انقلاب برپا ہونے کا ذریعہ مدنی مذاکرہ ہی ہے اسی کی برکت سے پچھلے گناہوں سے تائب ہو کر نماز پڑھنے والا بن گیا ہوں اسلام کے بنیادی اور ضروری مسائل سیکھنے کی نیت سے انشاءاللہ عز و جل مدنی تربیت کورس کروں گا اللہ عز و جل استقامت اور عمل کی سعادت بخشے آمین خلیجی ملک سے اسلامی بہن الحمدللہ عز و جل مدنی مذاکرہ دیکھنے کی برکت سے میں نے مدنی برقع پہننا شروع کر دیا ہے ہفتہ وار سنتوں بھرے اجتماع میں شرکت کی پابندی مدنی انعامات پر عمل اور دن بھر مدنی چینل ہی دیکھتی ہوں میں نے اپنے بچوں کے ابو پر انفرادی کوشش کر کے سنت کے مطابق داڑھی بھی رکھوا لی ہے استقامت کی دعا کر دیجئے آمین عبداللہ عطاری سردار آباد الحمدللہ عز و جل مدنی مذاکرہ دیکھ کر دل باغ باغ بلکہ باغ مدینہ ہو جاتا ہے یوں لگتا ہے جیسے بے شمار بیماریوں کا علاج مل گیا ہے دل کو سکون ملتا ہے میری والدہ محترمہ مدنی چینل بہت شوق سے دیکھتی ہیں جس کی برکت سے ان پر اکثر رقت طاری ہو جاتی ہے گجران والا سے منیر عطاری الحمدللہ عز و جل جب سے مدنی چینل دیکھنے کی سعادت نصیب ہوئی ہے اسی دن سے ہمارے گھر میں مدنی چینل ہی چلتا ہے اور ہم گھر والے تمام مصروفیات کو ترک کر کے مدنی مذاکرہ دیکھتے ہیں اور بے شمار علم دین کا خزانہ حاصل ہوتا ہے خلیجی ملک سے آصف. اللہ عز و جل مدنی چینل کو دنیا کے کونے کونے میں پہنچائے. اس کی برکت سے میں نے اپنی نماز کو درست کیا ہے اور درست مخارج سے قرآن پاک پڑھنا سیکھا ہے. الحمدللہ عز و جل مدنی مذاکرہ دیکھنے کی برکت سے 3 دن کے مدنی قافلے میں سفر کی نیت کرتا ہوں. راشد باب المدینہ. الحمدللہ عز و جل مدنی مذاکرہ دیکھنے کی برکت سے نیک اعمال کرنے کا ذہن بنا ہے. روزانہ فکر مدینہ کروں گا, 5 نمازیں باجماعت پہلی صف میں حتی الامکان پڑھنے کی کوشش کروں گا. روزانہ 4 بار لکھ کر گفتگو کروں گا. روزانہ 12 منٹ قفل مدینہ کا عینک استعمال کروں گا. اور انشاءاللہ عز و جل اسی ماہ میں 3 دن کے مدنی قافلے میں سفر کروں گا. اللہ عز و جل استقامت عنایت فرمائے. شیخو پورا سے ایک عیسائی بہن, مجھے مدنی چینل سے والہانہ پیار ہے. الحمدللہ عز و جل اسی کی برکت سے میں نے شرعی پردہ کرنا شروع کر دیا ہے. جرمنی سے عبد الحسین اتاری, الحمدللہ عز و جل مدنی چینل کا سلسلہ مدنی مذاکرہ دیکھا, بہت پسند آیا. میں نے جرمن میں کتاب کفریہ کلمات کے بارے میں سوال جواب پڑھ لی ہے اور میرے بچوں کی امی نے بھی پڑھ لی ہے اور انہوں نے ماحول کی برکت سے اردو سیکھ لی ہے اور یہ کتاب ہماری پسندیدہ کتاب ہے. یہ کفریہ کلمات کے بارے میں سوال جواب بھی ہے, دعوت اسلامی نے شائع کیے جس کو ہر گھر میں ہونا چاہیے اور اس کو پڑھنا چاہیے, اس سے ایمان کی حفاظت کا بہت سامان ہے. اس میں کہ لوگ بعض اوقات کیا کیا بک دیتے ہیں جس سے ایمان چلا جاتا ہے, اس کا سیکھنا ضروری ہے. یہ مکتبۃ المدینہ سے آپ کو مل سکتی ہے, 700 میں کچھ کم ہے صفحات ہیں. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
پاپا ممباسا تربیتی اجتماع کچھ دیر قبل کے مناظر,
ماشاء اللہ.
ڈرائیور حضرات زیادہ سیکھ لیں, مجھے معاف کر دیجئے, سارے سیکھ لیں, پیسنجر بھی سیکھیں, کنڈکٹر بھی سیکھیں. ہر مسلمان کو یہ بات عادت ہونی چاہیے کہ وہ معافی مانگنا سیکھے. اڑی اچھی نہیں ہے, مجھے معاف کر دیجئے. کیا کہیں گے
حضرت؟ کیا بیوی سے بھی معافی مانگنی چاہیے؟
ظلم کیا تو معافی تو مانگنی ہے, حقوق معاف کروانے. بلکہ امیر علیہ سنت نے تو ہماری تربیت یہ فرمائی ہے کہ خود اپنے بارے میں فرماتے ہیں کہ میں اپنے گھر کے متعلق فرماتے ہیں, مدنی مذاکرے میں فرمایا, بیان میں فرمایا کہ میں اپنے گھر میں معافی مانگتا ہوں. باپا اس میں شرمانے کی کیا بات ہے؟ نہ شرم آوے تو کیا کرے باپا؟
بچوں کے بھی حقوق ہوتے ہیں, بچے پر بھی اگر زیادتی ہوئی تو اس سے معافی مانگنی پڑے گی. بچوں کی ماں سے اگر زیادتی ہوئی تو اس سے معافی مانگنی پڑے گی. ظاہر یا نہیں مانگے تو قیامت دن پھر عذاب سہا نہیں جا سکے گا.
وہ جھجھک کیسے اڑائیں؟
کوئی بھی جھجھک اڑا نہیں ہو تو وہ کام کرتے رہیں گے, جھجھک اڑ جائے گی. سب سے پہلے زندگی میں میں نے جب وہ کتاب سے دیکھ کر بیان کیا تھا وہاں ایک مسجد میں, میں دوسروں کو دیکھتا تھا بیان کرتے ہوئے, ادھر ادھر دیکھ لیتے ہیں, میں تو یوں. پھر میں نے دیکھا نہ تو میں دیکھتا رہا, گھبرا گیا اب میں کیسے بولوں اور کیا کروں. شروع میں بولا نہیں جاتا تھا, بڑا روپ پڑتا تھا. آہستہ آہستہ جھجھک اڑ گئی. ایک بار کوئی صاحب آئے میرے پاس, دعوت اسلامی کی شروعات تھی, پتا چلا وہ DSP ہے اور نام سنا تھا بہت بڑا افسر ہے. مجھ سے بات نہیں ہو پا رہی تھی, اس سے اس کا اتنا روب تھا. الحمدللہ اب پوزیشن ہے کہ صدر یا وزیر اعظم ہو سکتا ہے مجھ سے بات کرتے ہوئے گھبرا, میں نہیں گھبراؤں گا انشاءاللہ. میں نے ایک مثال دی مبالغہ کہ اتنے افسران سے واسطہ پڑ گیا کہ میں عادی ہو گیا ہوں. تو اس طرح آپ بھی جب عادی ہو جائیں گے نا معافی مانگنے کے, تو پہلی بار دوسری بار تھوڑا زبان لڑکڑائے گی, پھر انشاءاللہ عزوجل عادت پڑ جائے گی. لیکن یہ ذہن میں رکھیں کہ معافی مانگنے کی نوبت آئے کیوں. یعنی ہم اتنی احتیاط کریں کہ کسی کی دل آزاری ہو ہی نہیں کہ ہم معافی مانگیں اس سے. توبہ بھی کرنی ہوگی دل آزاری کی تو اللہ سے بھی معافی مانگنی ہوگی, بندے سے بھی معافی مانگنی ہوگی. جان بوجھ کر تو کرنا نہیں ہے کسی کی دل آزاری, غصہ آ جائے تو چپ ہو جائے. پھر ڈرائیوروں کی اور یہ ان کی عام طور پہ لینگویج بہت رف ہوتی ہے, بس ڈرائیور ٹرک ڈرائیور بیچاروں کے پاس علم کی بہت کمی ہوتی ہے, علم دین کی کمی ہوتی ہے. اور عام طور پر مطلب یہ طبقہ جو سب جانتے ہیں کہ عجیب و غریب ان کے انداز ہوتے ہیں, تو اس لیے وہ اب ہم مدنی چینل پر بول دیں گے یہ خدا جانے سنتے بھی ہوں گے یا نہیں, سننے والوں کی تعداد کتنی زیادہ زیادہ. اسکوٹر کے ڈرائیور سن رہے ہوں گے ہمیں, کاروں کے ڈرائیور سن رہے ہوں گے, بس ڈرائیور ٹرک ڈرائیور ٹرالے چلانے والے کنٹینر چلانے والے ٹرینیں چلانے والے یہ کہاں سن رہے ہیں. ٹرین کے ڈرائیور کو تو خیر اتنا واسطہ نہیں پڑتا وہ بدتمیزی کا, لیکن کنٹینر تک جو ہے نا یہ واسطہ پڑتا ہے کہ یہ روڈوں پہ ہوتے ہیں تو پیسنجروں سے واسطہ نہیں ہوتا ان کا, لیکن بہرحال لینگویج رف, ٹرک والوں کی لینگویج رف. اگرچہ پیسنجر سے واسطہ نہیں پڑتا, بس والوں کا پیسنجروں سے ہی واسطہ ہے. ان کو حقوق لباس سے بہت محتاط رہنا ہوگا کہ یہ رف. ڈرائیور کا واسطہ کم پڑتا ہے, کنڈکٹر کا سب سے زیادہ واسطہ پڑتا ہے. لوگ تنگ کرتے ہیں ان کو, لیکن یہ اپنے آپے میں رہنا چاہیے, ان کو برداشت کرنا چاہیے. طرح طرح کی لوگوں کی حرکتیں ہوتی ہیں کا انکار نہیں, یہ تالیے دو ہاتھ سے بچتی ہے, یہ صبر سے کام لینا چاہیے.
باپا نشہ کرنے کا بھی بہت رجحان ہوتا ہے طبقے میں,
ڈرائیوروں میں نشہ بھی بہت ہے, نشہ بھی عام ہو گیا اس میں. اور نشہ کرنا حرام اور جہنم میں لے جانے والا کام ہے. شراب کے عنوان پر یہ نگران شورا نے بہت مضبوط بیان کیا ہے انہوں نے, کافی لوگوں نے امید کرتا ہوں توبہ کی ہوگی اس سے, اور اسی کا رسالہ بھی چھپ کر آ گیا ہے, برائیوں کی ماں. کیونکہ شراب جو ہے نا ام الخبائث ہے, ام الخبائث معنی برائیوں کی ماں, گندگیوں کی ماں, ناپاکیوں کی ماں. بار شریعت جلد دوم یعنی دوسری جلد سے چند روایتیں عرض کرتا ہوں. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم, ہر نشے والی چیز حرام ہے, اور جو شخص دنیا میں شراب پیے اور اس کی مداومت کرتا ہوا مرے یعنی ہمیشہ کی کرتا ہوا مرے اور توبہ نہ کرے وہ آخرت کی شراب نہیں پیے گا. ایک اور فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم, ہر نشے والی چیز حرام ہے, بے شک اللہ تعالی نے عہد کیا ہے کہ جو شخص نشہ پیے گا وہ اسے تینت الخبال سے پلائے گا. لوگوں نے عرض کی تینت الخبال کیا چیز ہے؟ فرمایا کہ جہنمیوں کا پسینہ اور ان کا اسارا یعنی نچوڑ. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم, جو شخص شراب پیے گا اس کی 40 روز کی نماز قبول نہ ہوگی, پھر اگر توبہ کرے اللہ عز و جل اس کی توبہ قبول فرمائے گا, پھر اگر پیے تو 40 روز کی نماز قبول نہ ہوگی, اس کے بعد توبہ کرے تو قبول ہے, پھر اگر پیے تو 40 روز کی نماز قبول نہ ہوگی, اس کے بعد توبہ کرے تو اللہ عز و جل قبول فرمائے گا, پھر اگر چوتھی مرتبہ پیے تو 40 روز کی نماز قبول نہ ہوگی, اب اگر توبہ کرے تو اللہ عز و جل اس کی توبہ قبول نہیں فرمائے گا اور نہر خبال سے اسے پلائے گا. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے کہ اللہ تعالی ارشاد فرماتا ہے, قسم ہے میری عزت کی, میرا جو بندہ شراب کی ایک گھونٹ بھی پیے گا میں اس کو اتنی ہی پیپ پلاؤں گا, اور جو بندہ میرے خوف سے اسے چھوڑ دے گا میں اس کو حوض قدس سے پلاؤں گا. حوض قدس یا جس جنت کے حوض, سارے حوض اس میں شامل ہیں جنت کے, اور اس میں حوض کوثر بھی شامل ہے. تو تمام عیسائی بھائیوں کو چاہیے کہ اگر शराब कभी पी है जिंदगी में तो सच्ची तौबा कर ले और हमेशा हमेशा के लिए तौबा करें और कभी भी शराब के करीब ना जाएं।
पापा ये चर्स और इस किस्म के नशे का भी बहुत रुझान होता है।
हाँ, ये चर्स हो, हेरोइन हो, ये नशा जो है, नशा जब आएगा तो ये हराम है ना। तो जो जो चीज नशा लाए उसकी थोड़ी मिकदार की भी इजाजत नहीं है। और शराब तो वैसे ही नापाक है, तो इसका तो एक कतरा भी नापाकी की वजह से भी हराम है, फिर नशा चढ़ा तो ये दूसरा हराम भी है इसमें शामिल हो गया। इसमें एक हिकायत आपको मैं सुनाता हूं कि उमूमन क्या बारह ऐसा होता है कि शराब, वो मिलावट वाली शराबें भी आती हैं, जहरीली शराबें भी आती हैं, कुछ 30 के करीब अफराद मरे थे शराब पीकर गालिबन, कोई यही इसी तरह की नशे वो जहरीली शराब आ गई थी। इस तरह पहले भी एक बार जहरीली शराब का शोर हुआ था बाबुल मदीना में, तो एक नौजवान को मैं देखा करता था जोड़िया बाजार में, उसका नाम एहतियातन नहीं लेता मैं, नाम भी याद है मुझे कि शायद उसके अजीज वगैरह सुनते हो मदनी चैनल। वो नौजवान ऐसा के आदमी उसको देखे, यानी इतना उसकी वो जान की बॉडी, वो खूबसूरत मंजा हुआ उसका जिस्म और उसकी बातें, बड़ा शौक ने मजाक मस्करी वाला नौजवान और था मजदूर। तो कुछ अरसे के बाद मैंने उसको देखा कि वो अंधा हो गया और भीख मांग रहा है, जोड़िया बाजार का मजदूर था, मिर्चियों की बाजार में मैं इसको देखता था, तो वो भीख मांग रहा था। तो पता चला वो शराब, जहरीली शराब में जो काफी लोग मारे भी गए थे उसमें, तो बाजों को मौत नहीं आई तो उनके यही साइड इफेक्ट हुए, कोई कुछ हो गया, किसी को कुछ हो गया। बोला ये भी उन्हीं में से, इसने भी शराब पी थी, वो जहरीली, अंधा हो गया। अब ये शराब जो है उसने कितनों के पर्दे उठा दिए ना, पोल खुल गया, इस शराब की वजह से वो ऐसे माजूर हो गए, वो मर गए, वो मर गए। तो यूं दुनिया में भी बाजों का शराब के नताइज जो है ना बहुत भयानक आते हैं, तो इसलिए इसको, इससे बचना बहुत जरूरी है। तो जो पीते हैं शराब उनकी खिदमत में अर्ज है कि वो तौबा कर लें, सच्ची तौबा कर लें, कहीं ऐसा ना हो कि शराब ही मौत का सबब भी बन जाए। जैसे वो कितने बदनसीब लोग होंगे कि जिन्होंने शराब पी और जहरीली शराब आ गई और यही इनकी मौत का सबब बन गई, बहुत ज्यादा इसमें तो खराबी है। तो शराबी के बहरहाल खराबी है, बर्बादी है, तबाही है। तो जो जो शराब पीते हैं वो मेहरबानी करके तौबा कर लें, ड्राइवर हों, कंडक्टर हों, गोश्त फरोश हों या आम सफेद पोश हों, सफेद पोशों में भी शराब पी जाती है। तो हर तरह के लोग जो हैं वो शराब इनमें आजकल पी जाती है, एक तादाद है जिनमें, इन सबको चाहिए कि वो तौबा करें, अल्लाह ताला की बारगाह में गिड़गिड़ा कर और बस वो आका की मोहब्बत का जाम पिए। वो बेकल बलरामपुरी पर कहते हैं, मैं इश्के मुस्तफा हम यहाँ पी के मस्त रहते, मैं शराब को बोलते हैं, इश्के मुस्तफा की शराब पी कर हम यहाँ दुनिया में मस्त रहते, काश मैं इश्के मुस्तफा यहाँ पी के मस्त रहते, सरे हश्र लड़खड़ाते तो कुछ और बात होती, सरे हश्र लड़खड़ाते तो कुछ और बात होती। इन्हें प्यारे हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम की मोहब्बत की शराब पीकर काश हम यहां मस्त हो जाएं, इनकी सुन्नतों में, इनकी मोहब्बतों में, इनके इश्क में हम झूमते रहें और जब आखिरत में भी उठे तो इनकी मोहब्बत का नशा हमारा ना उतरा हो, काश इनकी मोहब्बत का ऐसा जाम पी लें। एक आरजू पेश की है शायर ने,